यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरूङ, प्रतिभा रावल, भूपदेव शाह, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सह महामन्त्रीमा पुरूषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन नयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्ला कोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपक राज बोहरा, समीक्षा बासकोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ। राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। रासोपाको विधान अनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित 99, मनोनित 51 र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति 7 गरी 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु कुमारी सापकोटाको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले गाँजा औषधि जन्य तथा लागू पदार्थका रूपमा नियन्त्रित विषय भएकाले त्यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सरकार संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड़ दिनुभएको छ। सभाको हिजोको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पछिन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले शेयर बजारमा पुँजी पलायन हुने समस्या देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद रुक्मिणी कोइरालाले संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संविधान बमोजिम 3 वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको टिप्पणी गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब 70,000 नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालय सुधारको आवश्यकता उल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशभर बाढ़ी पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। एमालेका सांसद रेखा कुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार संघीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बाढ़ी पहिरोबाट विस्थापितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभा अध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको हिजो निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले गत वर्षको जेएनजी आन्दोलनका क्रममा आगजनीमा परि क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकन समेत गर्नुभएको सर्वोच्च अदालतका उप रजिस्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो। प्रधान न्यायाधीश शर्मा आज तनहुँ पुगी जेएनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ। जेएनजी आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पुर्याइएको थियो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त 3 मन्त्री र 2 राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजीर मियाँ र राज्य मन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री भट्टले हिजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग पर्यटन वन तथा वातावरण, ओम विक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुशीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानून मन्त्री तथा जानकी कुवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्य मन्त्री नियुक्त गर्नुभएको थियो। गत साउन 29 गते मुख्यमन्त्री नियुक्त हुनुभएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्य मन्त्रीमा नियुक्त गरिसक्नु भएको छ। यो सँगै प्रदेश सरकार मन्त्री परिषदले पूर्णता पाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिनुहुने भएको छ। उहाँले भोलि बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई बिहिबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराका 2 स्थानीय तहले 10 सयका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा 11,78,00,000 रूपियाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 सयको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मार्फतका विभिन्न निकायबाट पछिल्लो 1 सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो आयोजित मीडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठनादेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खसारीको पहिचानका आधारहरू, राष्ट्रिय आवास नीति 2068 समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पुँजी ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षाको प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरकारवालाहरूको सल्लाह, राय, सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ़ने बताउनुभयो। हिजो धनगढ़ीमा प्रदेश, स्थानीय तह र शिक्षा विकास इकाईहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि कार्य समन्वय गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। काठमाण्डु उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाको अध्यक्षतामा हिजो भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। र जल तथा मौसम विज्ञान विभागले एल निनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसूनका समयमा सामान्य भन्दा कम वर्षा हुने सम्भावना बढ़दै गएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले एल निनोको अवस्था अनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्य भन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो। वहाँका अनुसार कमजोर एल निनोका अवस्थामा मनसून अवधिमा 80% भन्दा बढ़ी स्थानमा सामान्य भन्दा कम वर्षा हुने प्रवृत्ति देखिएको छ। प्रदेशगत रूपमा विश्लेषणमा मधेश र बागमती प्रदेशमा यस्तो सम्भावना 66% तथा कर्णाली प्रदेशमा 100% देखिएको उहाँले बताउनुभयो। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।